तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
यस हप्ता नेपालमा 2,30,000 भन्दा बढी मानिसमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ भने कुल मृतकको संख्या 1,400 भन्दा बढी रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म दुईवटा जिल्ला मनाङ र डोल्पामा शून्य संक्रमण रहेको छ। यसै गरी 5 जिल्लामा 500 भन्दा बढीमा संक्रमण रहेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र रूपन्देहीमा सबभन्दा बढी संक्रमित रहेका छन्। भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले नेपालसँगको कूटनीतिक भेटवार्ता सकेर आफ्नो मुलुक फर्किएका छन्। यस हप्ता उनी 2 भ्रमणमा नेपाल आएका हुन्। उनले परराष्ट्र मन्त्री प्रदीप गेवालीलाई सिंहदरबार गई भेटवार्ता गरेका थिए। छलफलका मूल विषयहरूमा नेपाल भारत सीमा विवाद र दुई देशबीचको मैत्री सम्बन्ध रहेका थिए। करिब 1 यता नेपालको सरकारले नयाँ नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा आफ्नो भूभाग हो भन्ने प्रमाण रहेको तथ्यको आधारमा लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गरेको विषयलाई लिएर दुई देशबीच कूटनीतिक तनाव उत्पन्न भएको थियो। श्रृङ्गलाको भ्रमणले दुई देशबीचको तनाव र संवादहीनता अन्त्य गर्नेतर्फ केही कदम बढाएको बुझिएको छ। बर्दिवासमा एकजना बालिकालाई बलात्कारपछि हत्या गरिएको र उनको शव बेपत्ता भएको 2 बोरामा हालेर आफ्नै घर नजिक फालिएको अवस्थामा फेला परेपछि उनका परिवार र त्यस ठाउँका स्थानीयवासी आक्रोशित भएका छन्। आइतबारदेखि हराइरहेकी बालिकाको शव मङ्गलबार भेटिएपछि उनीहरूले न्यायको माग गर्दै बालिकाको शवलाई सडकमै राखेर आन्दोलन गरेका थिए। प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले हानेको गोली लागेर एकजना आन्दोलनरत युवक बुद्धिराज न्यौपानेको मृत्यु समेत भएको छ। त्यसपछि महोत्तरी प्रशासनले बर्दिवास नगर क्षेत्रमा निषेधाज्ञा समेत लगाएको थियो। सँगसँगै यस हप्ता डडेलधुरा नवदुर्गा गाउँपालिकाकी सुस्त मनस्थिति भएकी 31 महिलालाई बलात्कार गरी त्यो घटनाको तथ्य लुकाउन 1 सुनको प्रलोभन देखाइएको खबर पनि प्रकाशमा आएको छ। नेपालमा बलात्कारका घटना बढ्दो देखिएको, बलात्कार विरुद्धको विरोध र प्रदर्शन बढेको र सरकारमाथि त्यस विषयमा केही कदम चाल्ने दबाव बढ्दै गएको सन्दर्भमा भर्खरै बलात्कार विषयमा एउटा अध्यादेश जारी गरिएको छ। यस अध्यादेश अनुसार अबदेखि बलात्कारको मुद्दामा मिलापत्र गराउन खोजेमा फौजदारी अभियोग लाग्ने भएको छ। त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई 6 3 थुनामा राख्ने नियम ल्याइएको छ। यस सम्बन्धी पञ्चायती र अरू जुनसुकै तहको मिलापत्रलाई समेत यो कानून लागू हुने गरी निर्देशिका तयार पारिएको हो। बलात्कारको परिभाषामा महिलालाई मात्र नभई जो कोहीलाई पनि यसको जोखिम हुन सक्ने र त्यही कानून बमोजिम कारवाही हुने व्यवहार जारी गरिएको छ। यस्तो किसिमको अध्यादेशको आवश्यकताका बारेमा कानून मन्त्री शिवमाया तुम्बा हाङफे भन्छिन्,
अहिले जुन घटनाहरू समाजमा घटिरहेको छ त्यो घटनालाई कन्ट्रोल गर्नको निम्ति, न्यूनीकरण गर्नको निम्ति, अझ प्रभावकारी बनाउनको निम्ति हामीसँग भएको ऐनलाई चाहिँ संशोधन गर्नुपर्छ भन्ने खालको कुराहरू आएको कारणले गर्दा र हामीले पनि त्यो महसुस गरेको कारणले गर्दाखेरि केही ऐनलाई संशोधन गर्नुपर्छ भनेर अगाडि ल्यायौँ।
यसभन्दा अगाडि नेपालको कानुनले महिला र बालबालिकालाई मात्रै बलात्कार पीडित हुन सक्ने मानेको थियो र वयस्क पुरुष वा अन्य लैङ्गिकता भएका मानिसका बारेमा कानुन मौन थियो। काठमाडौँको केन्द्रमा रहेको रत्न पार्कलाई काठमाडौँ महानगरपालिकाले पुनर्नामाकरण गरेपछि विवादित बनेको छ। महेन्द्रकी श्रीमती रानी रत्नको नाममा राखिएको रत्न पार्कमा गत हप्ता राष्ट्रिय विभूति शङ्खधर साखुवाको शालिक अनावरण गरी उनकै नाममा पार्कको नाम शङ्खधर उद्यान राखिएको छ। यस क्रममा साखुवाको व्यक्तित्वको परिचय दिँदै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी भन्छिन्,
इतिहासकारहरूले उहाँलाई काठमाडौँका समाजसेवी व्यापारीका रूपमा चित्रण गरेका छन् जसले विक्रम सम्वत 936 कान्तिपुर र भारगाउँका जनताको ऋण तिरिदिएर मुन लगाएको र सोही दिनबाट नेपाल सम्वतको सुरुवात भएको भन्ने ऐतिहासिक तथ्य रहेको छ।
यो नाम राख्ने घोषणा गरी लगत्तै विभिन्न स्तरबाट यसको विरोध भएको छ। साखुवाको सम्मान गर्नु आवश्यक रहेको तर त्यसका लागि इतिहास परिवर्तन गर्नु नहुने भन्दै यस कदमको विरोध गरिएको हो। महानगरपालिकाका अनुसार त्यो ठाउँको नाम रत्न पार्क नै रहने र पार्कको नाम मात्र परिवर्तन हुने हो। नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहको पद खारेज गरिएपछि त्यो पार्कबाट रानी रत्नको शालिगलाई पनि हटाइएको थियो। नारायण हिटी परिसरमै आफ्नो निवासमा बसोबास गर्ने महारानी रत्न अहिले 94 वर्षकी छिन्। पार्कमा पद्मरत्न तुलाधरको शालिग पनि सँगै राखिएको छ। सिराहामा जन्मेका नेपाली मूलका शेफ सन्तोष शाह यस वर्षको अन्तर्राष्ट्रिय तहको मास्टर शेफ युके प्रतियोगिताको यसै हप्ता सम्पन्न भएको सेमी फाइनल राउन्डमा छनौट भएका छन्। शाहले कार्यक्रममा नेपाली परिकारहरूको प्रयोग गरेर सबैको ध्यान आकर्षण गरेका छन्। हाल बेलायतको सिनेमन किचनमा प्रमुख शेफका रूपमा कार्यरत शाह 14 उमेरमा आफ्नो करियर र परिवारलाई चलाउनका निम्ति भारत पुगेका थिए। उनले युवा अवस्थादेखि नै भारतका विभिन्न होटल र रेस्टुरेन्टहरूमा काम गरे। बेलायतको बसोबासमा शाहले त्यहाँको द ललित र डिसुम जस्ता रेस्टुरेन्टमा मुख्य शेफको रूपमा काम गरेका थिए। मास्टर शेफ युकेमा पहिलो पटक नेपाली मूलका शेफ पुगेका हुन्, जसका कारणले नेपालभित्र र बाहिर रहेका नेपालीहरू उत्साहित बनेका छन् र उनको समर्थन गरिरहेका छन्। उनले नेपाली खानेकुरा र पाकविधिलाई पहिलो पटक अन्तर्राष्ट्रिय जगतमा यो स्तरमा प्रदर्शन गरिरहेका छन्। सेवा भट्टराई, काठमाडौँ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।